श्रोतापी नमस्ते. कार्यक्रम हाम्रो चौतारी लिएर आज म विपन भण्डारी यहाँहरूमा आज उपस्थित भइसकेको छु. न्युजिल्यान्ड नेपाली एसोसिएसनको प्रस्तुति हो हाम्रो चौतारी, र हाम्रो चौतारी न्युजिल्यान्डको अकल्यान्डमा प्रसारण हुने एक मात्र नेपाली भाषाको कार्यक्रम हो. र यहाँहरूलाई हाम्रो चौतारी कहाँबाट प्रसारण हुँदैछ भन्ने जानकारी नहुन सक्छ. हाम्रो चौतारी अहिले न्युजिल्यान्डको सामुदायिक रेडियो प्लानेट एफएमको 104.6 यहाँहरूले सुनिराख्नु भएको छ. यदि तपाईँहरू गाडी चलाइराख्नु भएको छ भने तपाईँ, यदि हाम्रो चौतारी सुनिराख्नु भएको छ भने तपाईँले अहिले चाहिँ प्लानेट एफएम ट्युन गरिराख्नु भएको छ भन्ने कुरा यहाँहरूले बुझेहुन्छ. प्लानेट एफएम अकल्यान्डको एउटा सामुदायिक रेडियो टाइपको हो र यसमा अन्य देशका विभिन्न भाषामा पनि कार्यक्रमहरू यहाँहरूले सुन्न सक्नुहुन्छ. र नेपाली भाषामा चाहिँ प्रसारण हुने हाम्रो चौतारी एक मात्र कार्यक्रम हो. र आजको कार्यक्रममा हामी नेपालको बारेमा चर्चा परिचर्चा गर्नेछौँ. र नेपालमा अहिले इलेक्सन चलिरहेको छ र हामीले हिजो भर्खर चाहिँ मत हाल्ने काम गरिसकेका छौँ भने अब अहिले मतगणना जारी छ र अबको केही हप्तामा नै नेपाल सरकारमा नयाँ नेतृत्व आउँछ या पुरानै काङ्ग्रेसले नै सरकारलाई अगाडि बढाउँछ, त्यो हामीले अब केही हप्तामा नै थाहा पाउनेछौँ. र त्यसको लागि एक हप्ता कुर्नुपर्नेछ. तर आजको कार्यक्रममा हामी यसै विषयमा कुराकानी त गर्ने नै छौँ र साथसाथै मिठा मिठा गीत सङ्गीत पनि सुन्नेछौँ. र अहिलेलाई पालो भएको छ एउटा मिठो गीतको. श्रोतावृन्द, यो मिठो गीतपछि कार्यक्रम हाम्रो चौतारीमा यहाँहरू सम्पूर्णलाई फेरि पनि स्वागत गर्न चाहन्छु। र आज हामी कार्यक्रममा नेपालको चर्चा गरिरहेका छौँ, नेपालमा भइरहेका गतिविधिको चर्चा गरिरहेका छौँ र त्यसमा अहिले हामी चुनावको बारेमा यहाँहरूमाझ केही जानकारी प्रस्तुत गर्न खोजिरहेका छौँ। हिजो भर्खर मतदान कार्य सम्पन्न भइसकेको छ, दुवै चरणको निर्वाचन सम्पन्न भइसकेको छ र अहिले मतगणना जारी भइरहेको छ। र न्युजलीमा बसेर यदि तपाईँहरूले चुनावको बारेमा थाहा पाउनु भएको छैन अथवा चुनावको बारेमा थाहा नपाउनु भन्ने त सम्भावनै रहेन, यहाँहरूलाई थाहै छ। तर चुनावमा कस्तो किसिमको समीकरण भइरहेको छ, के भइरहेको छ भन्ने यदि यहाँहरूलाई चाहिँ त्यो अन्दाजा नहुन सक्छ, त्यसको लागि आज कार्यक्रममा म भनिदिन्छु यो चुनावमा माओवादी र एमाले चाहिँ एकता गरेर लडिरहेका छन् र सम्भवतः भनिन्छ, आकलन गरिन्छ, उनीहरूले राम्रै सिट ल्याउने जित्ने दावी गरिएको छ। किनभनेदेखि माओवादीहरूले पनि एमालेको उम्मेद्वारलाई भोट दिने र एमालेका भोटर्सहरूले पनि माओवादीलाई भोट दिने, त्यो किसिमको चाहिँ एक किसिमको सहमति यसरी भएको हुँदा फेरि र माओवादी उम्मेद्वार उठेको ठाउँबाट एमालेको उम्मेद्वार नउठ्दा फेरि त्यसरी एमालेकोले माओवादी उम्मेद्वारलाई नै भोट दिने र माओवादीले आफ्नो भोट त पाउने नै, यस्तो समीकरणमा चाहिँ यिनीहरूले इलेक्सन लडिरहेको अवस्था हुँदाखेरि केही राम्रो नतिजा उनीहरूको आउँछ भन्ने आकलन अहिले गरिएको छ। र साथसाथै काङ्ग्रेस अलिकति कमजोर, काङ्ग्रेसलाई चाहिँ अलिकति कमजोर आँकिएको छ। किन भन्दाखेरि अहिलेको सरकारले त्यति प्रभावकारी काम नगरेको र शेरबहादुर देउवाले ठाउँ ठाउँमा गएर आफ्नो छवि बिगारेको र पार्टीको छवि पनि धमिलो बनाउने काम गरेको विश्लेषकहरूले बताइरहेका छन् र त्यस हुँदाखेरि काङ्ग्रेसहरूले नै पनि काङ्ग्रेसलाई मत नदिने अवस्था छ भनेर विश्लेषकहरूले बताइरहेको यो अवस्थामा काङ्ग्रेसको सिट केही कम हुन्छ कि भन्ने आकलन गरिएको छ। यसअघिको चुनावमा, संविधान सभाको चुनावको कुरा गर्दैछु म, संविधान सभाको चुनावमा काङ्ग्रेस पहिलो पार्टी भएर आएको थियो, सबैभन्दा बढी सिट जित्ने पार्टी भएको थियो, मा एमाले भन्दा केही बढी जितेको थियो। तर अहिलेको अवस्थामा के हुन्छ भनेर अहिले हामीले दावी गरेर त भन्न सक्दैनौँ, तर पनि नेपालमा भइरहेको विश्लेषण र राजनीति बुझेका बौद्धिक व्यक्तिहरूको आकलन अनुसार अहिले वाम गठबन्धन जुन भनिएको छ उनीहरूले राम्रो सिट जित्ने र एमाले पहिलो पार्टी हुने सम्भावना देखिएको छ भनेर भन्ने गरिएको छ। यस्तो अवस्था छ र माओवादीले पनि आफू उठेको ठाउँबाट राम्रै सिट ल्याएर जित्ने र तेस्रो पार्टी, तेस्रो बलियो पार्टी हुने सम्भावना छ। किनभनेदेखि यदि माओवादी अहिले एमालेसँग नमिलिदिएको अवस्थामा चाहिँ के हुन सक्थ्यो भनेर विश्लेषण गरिएको छ भने, यदि नमिलेको थियो भन्दाखेरि नमिलेको खण्डमा भन्ने कुरा गर्दाखेरि चाहिँ माओवादीले दोस्रो संविधान सभाको चुनावमा एकदमै कम सिट जितेको थियो र अहिलेको अवस्थामा ऊ एक्लै चुनावी मैदानमा गएको भए त्योभन्दा पनि कम हुन सक्थ्यो भन्ने चाहिँ केही बौद्धिक राजनैतिक विश्लेषकहरूको भनाइ छ। र तर अहिले एमालेसँग मिल्दाखेरि चाहिँ उसले अधिकांश ठाउँमा आफूले उठाएको उम्मेद्वारहरूलाई विजयी गराउन सक्छ र तेस्रो बलियो पार्टी बन्न सक्छ भन्ने चाहिँ अहिले सम्पूर्णतिर, सम्पूर्ण ठाउँमा, धेरै अधिकांश ठाउँमा, अधिकांश मान्छेको यही बुझाइ छ। यति भन्दै एउटा मिठो गीत अबको प्रस्तुतिमा।
सबैको रमाइन्डर भइदियो, तिम्रो सामु सबैको रमाइन्डर भइदियो, यो दिलमा तिम्रै रमाइन्डर भइदियो, यो दिलमा तिम्रै रमाइन्डर भइदियो, मैले त खोजे छु हाय बिर्सेरै बारम्बार सम्झिदो रहेछु दिन रातै सपना म बुन्दो रहेछु दिन रातै सपना म बुन्दो रहेछु मेरो मानस पटलमा कुदिरहन्छ तिम्रै सम्झनाको रेला भइगो भुलिदिन्छु भन्दा पनि फेरि हुन्छु बारम्बारै केला पटलमा कुदिरहन्छ तिम्रै सम्झनाको रेला भुलिन्छु भन्दा पनि फेरि हुन्छु बारम्बारै फेला युमुको चारै कोठा झलमल भइदियो युमुको चारै कोठा झलमल भइदियो के बाको पत्तरै मखमल भइदियो
श्रोतावृन्द हामी गीत सँगसँगै आज चुनाव विशेष कार्यक्रम यहाँहरूमा प्रस्तुत गरिरहेका छौँ। चुनावको कुरा हामीले डिटेलमा गर्ने प्रयास गरिरहेका छौँ। मैले आफूले अध्ययन गरेका कुराहरू यहाँहरूलाई बताउने प्रयास गरिरहेको छु। म एउटा राजनैतिक विश्लेषक त होइन, तर पनि मैले विभिन्न विश्लेषकहरूबाट लिएका कुराहरू यहाँहरूमा प्रस्तुत गरिरहेको छु। एकदम रोचक पनि हुन्छ, किनभनेदेखि अब अहिले मतगणना जारी छ, यस्तो अवस्थामा यस्तो किसिमको विश्लेषक सुन्न रमाइलो पनि लाग्छ। त्यस कारणले पनि म विभिन्न कुराहरू यहाँहरूमा चुनावलाई लक्षित गरेर भनिरहेको छु। नतिजा कसको पक्षमा आउँछ भन्ने आकलन सहितको एउटा चाहिँ विश्लेषक र विश्लेषण युक्त कुराहरू यहाँहरूमा राखिरहेको छु। तथापि यो मेरो व्यक्तिगत बुझाइ भने होइन, मैले विभिन्न अनलाइन पोर्टलहरूमा लेखिएको लेखहरूबाट मैले यी कुरालाई साभार गरेको छु। र लेखकहरू निकै बौद्धिक मान्छे हुनुहुन्छ, नेपालको राजनीतिलाई बुझेको मान्छेहरू हुनुहुन्छ, त्यही भएर म उहाँहरूले भनेका लेखेका कुराहरू यहाँहरूमा सेयर गरिरहेको छु। यद्यपि नेपालको चाहिँ इलेक्सन राजनीतिलाई त नेपालकै नेताहरूले पनि बुझ्न सकेका छैनन् भन्ने एउटा मजाक पनि छ, किनभनेदेखि कहिले कसको पोल्टा नतिजा जाने, कहिले कसको पोल्टा नतिजा जाने, विश्लेषकहरूले चुनाव अगाडि गरेको विश्लेषण कहिले पनि मिलेको छैन। पहिलो संविधान सभामा माओवादीले 5 सिट पनि जित्दैन भनेको थियो होइन, तर त्यहाँ के भइदियो भन्दा 237 सिट जितेर माओवादी सबैभन्दा बलियो पार्टी बनेर आएको थियो। दोस्रो संविधान सभाको चुनावमा माओवादीले केही राम्रो सिटहरू लिएर आउँछ भनेर भनिएको थियो। माओवादी चाहिँ एकदमै तेस्रो पार्टी भयो, त्यो पनि तेस्रो पनि कमजोर पार्टी। यसरी विश्लेषण त मिलेको छैन, तर पनि हामी एउटा रोचक कुराकानी गर्न भने सक्छौँ। र यस अर्थमा हामीले अब आज कुरा गर्न लागिरहेका छौँ चुनावकै नतिजालाई केन्द्रित गरेर। र अहिले मतगणना जारी छ, यहाँहरूले हेरिराख्नु भएको होला विभिन्न टिभीहरूमा अनलाइन पोर्टलहरूमा आइरहेको छ को अगाडि को पछाडि भनेर। यस्तो अवस्थामा मेरो ध्यान भने अहिले काठमाडौँको क्षेत्र नम्बर 2 गएको छ, जहाँबाट विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र, जो पत्रकार पनि हुनुहुन्थ्यो विगतमा बिबिसीको पत्रकार, उहाँ त्यहाँबाट उठ्नु भएको छ। र उहाँले आफ्नो प्रस्तुति दमदारसँग राखेको सबैको बुझाइ छ, मेरो मात्र होइन। र त्यस क्षेत्रको इलेक्सनको नतिजा यस कारण पनि एकदमै रुचिको विषय बनेको छ, त्यहाँबाट गणेश मानसिंहका छोरा प्रकाश मानसिंह एउटा एकदमै बलियो चाहिँ उम्मेदवार हुनुहुन्छ। त्यसै गरी वाम गठबन्धनबाट पनि बलियो उम्मेदवार त्यहाँ हुनुहुन्छ। र समग्रमा त्यहाँबाट कसले जित्छ भन्ने आकलन गर्दाखेरि अहिले समग्र रूपमा फेसबुकहरूतिर चाहिँ मैले देखे अनुसारले रविन्द्र मिश्रले नै जित्ने बलियो सम्भावना देखिएको छ। तथापि फेसबुकमा कमेन्ट गर्नेहरू त्यहाँका भोटर्स नहुन सक्छन्, तर पनि त्यहाँका भोटरहरूले पनि नयाँ प्रयोग नयाँ व्यक्ति चाहिँ खोजेको जस्तो अनुभव जुन फेसबुकमा देखिन्छ र हामीले भर्खरै मेयरको चुनावमा पनि साझा र विवेकशील पार्टीको भोट जोड्दाखेरि लगभग धेरै भोट आएको थियो त्यहाँबाट. यो सिनेरियोलाई हेर्दाखेरि त्यहाँ रविन्द्र मिश्र पनि बलियो क्यान्डिडेटको रूपमा देखिएका छन् भने प्रकाश मान सिंहलाई हामीले स्थापित नेता भनेर भन्नै पर्छ. त्यस कारणले यो क्षेत्रको रिजल्ट के हुन्छ यसतर्फ मेरो र धेरै नेपालीहरूको रुचि छ भन्ने मैले बुझेको छु. यति भन्दै एउटा मिठो गीत गाउन चाहन्छु.
Oh.
श्रोतावृन्द कार्यक्रम हाम्रो चौतारीमा फेरि पनि यहाँहरूलाई स्वागत गर्न चाहन्छु र अहिले भने बेला भएको छ हाम्रो चौतारीको बारेमा केही कुरा यहाँहरूमा सेयर गर्ने। श्रोतावृन्द, हाम्रो चौतारी न्युजिल्यान्ड नेप्लिज एसोसिएसनको प्रस्तुति हो। न्युजिल्यान्ड नेप्लिज एसोसिएसन अकल्यान्डमा एउटा स्थापित नेपाली कम्युनिटी हो र त्यो कम्युनिटीले नेपालीहरूको लागि भनेर यो कार्यक्रम सञ्चालन गर्दै आएको थियो र छ पनि र यो हुनेछ पनि। र यो कार्यक्रम विगत 11 वर्षदेखि यसरी नै हरेक हप्ता शुक्रबार साँझ यहाँहरूले सुन्दै आइराख्नु भएको छ र यसमा हामी विशेषतः नेपालको बारेमा यहाँहरूलाई जानकारी गराउने प्रयास गर्छौँ र गीत सङ्गीतले पनि यहाँहरूलाई मनोरञ्जन दिने प्रयास गर्दै आइरहेका छौँ। र यस कार्यक्रममा मूलतः हामी नेपालको ठाउँहरूको बारेमा पनि यहाँहरूलाई जानकारी दिन्छौँ। यदि तपाईँहरू नेपाल घुम्न जाँदै हुनुहुन्छ भने नेपालको कुन ठाउँ चाहिँ अहिलेको अवस्थामा घुम्नको लागि अति उपयुक्त ठाउँ हो भनेर पनि हामी यहाँहरूलाई जानकारी दिइरहेका हुन्छौँ। त्यस अर्थमा हाम्रो चौतारीले चाहिँ नेपालको बारेमा केही राम्रो सन्देश यहाँहरूमा प्रवाह गर्न सफल भएको छ भन्ने हामीले विश्वास पनि लिएका छौँ र आजको कार्यक्रम हामी चुनावमा फोकस भएका छौँ र चुनावको मतगणना अहिले जारी छ। यस अवस्थामा म एउटा कुरा यहाँहरूमा सेयर गर्न खोजेँ। मैले चुनावको जुन माहौल थियो त्यो माहौलमा विभिन्न ठाउँमा बमहरू फड्केका समाचारहरू हामीले सुन्नु पर्यो, पढ्नु पर्यो। यो किन भइरहेको छ भन्ने कुराको बारेमा म पनि अनभिज्ञ छु, कसले गरिरहेको छ। पत्र पत्रिकातिर आउँछ माओवादीबाट फुटेर गएको विप्लव नेत्र विक्रम चन्द। विप्लव अलिकति आक्रामक मान्छे थिए र उनले गराएको हो कि भन्ने आकलन अन्दाज गरिएको छ। सिके राउत जो मधेसलाई टुक्र्याएर छुट्टै देश बनाउनुपर्छ भनेर उकलात गरिरहेका छन् उनले पो गरेको हो कि भन्ने पनि आकलन गरिएको छ। र त्यो सँगसँगै चुनाव गर्न नहुने अवस्थामा पुर्याउनको लागि राजनीतिक दलहरू मध्येबाटै कुनै दलले गरेको हो कि भनेर पनि यसरी विश्लेषण गरिएको थियो। तर के छ भन्दाखेरि यस्तो अवस्थामा नेपाली जनताले चाहेको चुनाव हुन नदिनु र विभिन्न ठाउँमा बम भड्काएर मानवीय क्षति हुन सक्ने कामहरू गर्नु एकदमै नराम्रो हो। यो जसले गरे पनि त्यो गर्ने व्यक्ति त्यो गर्ने समुदाय कुनै पनि मानव हितको लागि थिएन, हुँदैन र हुने छैन। यति भन्दै एउटा मिठो गीत यहाँहरूमा
Don't go.
श्रोतावृन्द, हाम्रो कार्यक्रम आधा घण्टाको मात्रै हो र आधा घण्टाको यस समयमा हामीले यहाँहरूलाई धेरैभन्दा धेरै जानकारी दिने प्रयास पनि गर्छौँ र साथसाथै गीत सङ्गीतले पनि यहाँहरूलाई रमाइलो गराउने प्रयास गर्दै आइरहेका हुन्छौँ। र आज हामीले विशेष धेरै बोल्यौँ किनभनेदेखि चुनावको माहौल छ र चुनावको माहौलमा केही कुराहरू यहाँहरू माझ राख्दाखेरि समय बितेको पनि पत्तै हुँदैन, त्यसैले गर्दाखेरि पनि यस्तो हुन गएको हुनसक्छ। र हामी यो कार्यक्रममा के भन्न चाहन्छौँ भनेदेखि जसले जितेर आए पनि देश विकासमा उहाँको एकदमै योगदान रहोस्, उहाँको अतुलनीय योगदानले देशलाई अगाडि बढाओस्, आर्थिक क्रान्ति होस्, आर्थिक समृद्धि होस्, देशलाई राम्रो हुने नै काम हुनेछ भन्ने आशा हामीले लिन सक्छौँ। र यो चुनाव जस्तो परिस्थितिमा भयो एकदमै बधाई पनि दिन चाहन्छु नेपालको सरकारलाई, जहाँ तहीँ बमहरू पड्किरहेको यस अवस्थामा पनि चुनाव सम्पन्न गराउनु एउटा आफैमा चुनौतीपूर्ण काम थियो जुन सम्पन्न भइसकेको छ। अब मतगणना जारी छ, नतिजा केही दिनभित्रमा आउँछ र नेपालले आर्थिक उन्नतिको बाटो लिन्छ भन्ने आशा गर्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रमबाट बिदा म पनि माग्छु र मेरो सम्पूर्ण टिमलाई यहाँहरूले बिदा दिनै पर्छ। हामी अर्को हप्ता फेरि पनि यहाँहरू माझ आउनेछौँ। त्यति दिनसम्मको लागि बिदा दिनुहोस्, नमस्ते।
त्यसैले गर्दैछु म तिमलाई हरदम हर पल ड्रेस बौलाउँछ यो मन मेरो जब हेर्छु तिम्रो ड्रेस आँखामा मेरो डुबी हेर भइहाल्छौ इम्प्रेस अब त माया गर मलाई मुटु भरि हे मन परे न भन्ने माया आई एम वेरी सॉरी I am very sorry, 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 sorry. I am very sorry, I am very sorry, really sorry, really I am very sorry. Nachi do na nachi do, nachi do, nachi do, yeah, do nachi do, nachi do, nachi do. Hasi do na hasi do. Hasi do. Meri hindu hasi do hasi